This program was first broadcast on Canterbury's access media station, Plains FM, and was made with the assistance of New Zealand On Air.
Namaste, Nepal.
Namaste, Nepal.
नमस्कार. प्लेन्स एफएम 96.9 मेगाहर्जमा यो हो क्राइस्टचर्चवासी नेपालीहरूको आफ्नै कार्यक्रम नमस्ते नेपाल. हजुर श्रोताहरू, नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी क्यान्टरबरीको साप्ताहिक रेडियो कार्यक्रम नमस्ते नेपाल खुब एक अर्को अङ्कका साथ यहाँहरूसँग भेटघाट गर्न प्लेन्स एफएम 96.9 मेगाहर्ज फ्रिक्वेन्सी मोडुलेसन मार्फत क्राइस्टचर्च आसपासमा प्रत्यक्षबाट भेटघाट गर्न आइ नै सकेको छु. त्यस्तै प्लेन्स एफएम .org.nz गइसकेपछि पनि यहाँहरू क्राइस्टचर्चभन्दा बाहिर न्युजिल्यान्डभर र संसारको जुनसुकै स्थानमा रहेर पनि यहाँहरू हामीसँग प्रत्यक्षबाट जोडिन सक्नुहुनेछ यसै बेला वा भनौँ यही समयमा. त्यस्तै हामीले प्रसारण भइसकेका कार्यक्रमका पोडकास्ट लिङ्कहरू पनि नमस्ते नेपाल क्राइस्टचर्च न्युजिल्यान्ड नामको फेसबुक पेज मार्फत यहाँहरू समक्ष सेयर गर्दै आइरहेका छौँ र क्राइस्टचर्चभित्र क्राइस्टचर्चभन्दा बाहिर न्युजिल्यान्डभर वा भनौँ संसारको अन्य अन्य स्थानबाट पनि नेपालीहरू हामीसँग जोडिनु भएको छ. त्यसको लागि हामी सहृदयतापूर्वक हृदयदेखि नै धन्यवाद टक्र्याउँदै आजको कार्यक्रममा पनि नमस्ते नेपालसँग जोडिनुहुने सम्पूर्ण श्रोताहरूलाई सधैँ झैँ म विनोद हार्दिक स्वागत नमस्कार टक्र्याउँदछु. हजुर श्रोता, हाम्रो लक्ष्य नेपालीहरूसँग जोडिएका खबरहरू विशेष गरी खुसी र गर्व लाग्ने खबरहरू सेयर गर्ने हाम्रो अभिलाषा इच्छा हुँदा हुँदै पनि कहिलेकाहीँ दुःखद खबरहरूबाट पनि कार्यक्रमको सुरुवात गर्नुपर्ने हुन्छ. आजको कार्यक्रम त्यस्तै भएको छ. इजरायल र प्लेस्टाइन बीच लामो समयदेखि खिचातानी बीच प्लेस्टाइनी मुस्लिम समूह हमासले आक्रमण गरेर युद्ध निम्ताएपछि त्यस खबरबाट नेपालीहरू पनि टाढा रहने त्यसको असरबाट पनि नेपालीहरू टाढा रहन सकेनन्. यो लडाइँको चपेटामा इजरायलमा रहेका 4500 नेपालीहरूमध्ये केही परेका छन्. हमलामा किबुजु स्थित कृषि फार्ममा इन्टर्नमा रहेका 10 नेपालीहरूको दुःखद मृत्यु भएको खबर पनि हामीले थाहा पाइ नै सकेका छौँ. त्यस्तै तीमध्ये केही विद्यार्थीहरू घाइते भएका र अझै एक विद्यार्थी बेपत्ता भएको खबर पनि छ. सुदूरपश्चिम विश्वविद्यालयमा बिएससी एग्रिकल्चरल अध्ययन गरेर लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत 11 महिनाका लागि इन्टर्न गर्न एक महिना अघि मात्र इजरायल पुगेका थिए उनीहरू. यसरी नै श्रोता, यो दुःखद खबरको साथमा आजको कार्यक्रम सुरुवात गरि नै सकेको छु. वास्तवमा अत्याधुनिक हतियार बख्तरबन्द गाडीले सुसज्जित हमास लडाकुहरू एकाएक कडा सुरक्षा घेरा तोड्दै इजरायलको भूमिमा छिर्न सफल भएका दृश्यहरू हामीले न्युजबाट वा आफ्नो भिडियो सामग्रीबाट हेरिसकेका छौँ. तर श्रोता, हमासले आक्रमण गर्दैछ भन्ने पूर्व सङ्केत पश्चिम एसियाकै उत्कृष्ट र संसाधनले भरिपूर्ण मानिने इजरायलको गुप्तचरले किन पाउन सकेन र किन रोक्न सकेन भन्ने पनि प्रश्न उब्जिएको छ. र यसरी यस्तो बेलामा हताहत भएका नेपाली परिवारहरू तीसँग जोडिएका आफन्तहरूप्रति यो अप्ठ्यारो अवस्थामा सुसङ्गत त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु. त्यस्तै श्रोता, यो क्रममा प्रभावित भएका असर रहेका नेपालीहरू पनि अब नेपाल फर्किने तयारीमा रहेका छन् होला. त्यसलाई पनि राज्यले आफ्नो अभिभावकत्व ग्रहण गरेर उनीहरूलाई सुरक्षित रूपबाट गन्तव्यमा पुर्याउनु पर्ने पनि देखिन्छ. अब यस्तै खालको कुरा छ. त्यस्तै श्रोता, अर्कोतर्फ बझाङमा असोज 16 गते 6.3 म्याग्निच्युडको भूकम्प पछिका पराकम्प पहरू पनि जाने अर्को क्रम छ। दुःखद खबरको एक अर्को लहरो छ श्रोता। उक्त भूकम्पमा परि एकजनाको मृत्यु भएको खबर बाहिरेको थियो र केही धेरै नै असङ्ख्य रूपबाट घाइते भएका छन्। असङ्ख्य भन्नाले ठुलो ठुलो परिमाण त होइन, तर केही संख्यामा घाइतेहरूको संख्या पनि बढ्दो नै छ। बझाङ, बाजुरा र बैतडीमा 150 भन्दा बढी व्यक्तिगत घर, सार्वजनिक भवनहरू क्षति पुगेका छन् भने पराकम्पनले मानिसहरूलाई त्रसित बनाउनु भने छोडेको छैन। श्रोता, यसरी एकातर्फ हाम्रो आपद विपदका कुराहरू जोडिएका छन् भने अर्कोतर्फ कैदीलाई रिहा गरेको विषयले पनि धेरै कुरा हलचल बनाएको छ, बनाउनु पर्ने पनि प्रसङ्ग यसमा जोडिएको छ। असल चालचलन भएका कैदीलाई रिहा गर्न, निर्दोषलाई दण्ड सजायबाट जोगाउन संविधानमा राखिएको माफी मिनाको व्यवस्था राजनीतिक आडमा अपराधी जोगाउने माध्यम बनिरहेका तर्कहरू आइ नै रहेका छन्। तर्क र वास्तविक व्यवहारमा पनि देखिएका छन्। कैद छुट र माफी मिनामा सत्ता शक्तिको चरम दुरुपयोग भएको पछिल्लो उदाहरणमा भारती शेर्पा मानन्दर न्याय खोज्दै माइती घरमा अनसन बस्न आइपुगेकी छन्। नेपालगञ्जको व्यस्त बजारमा दिनदहाडै 29 वर्षीय चेतन मानन्दरलाई 8 वर्ष अघि खुँडा हानेर मारेको अपराधमा जन्म कैद अर्थात् 20 वर्ष कैद भई 1993 सालमा रिहा हुनुपर्नेमा राजनीति पहुँचका आधारमा रिहा भएका रिगल ढकाल विरुद्धको आवाज पनि हो यो। अहिले उनी अन्तर्वार्ता दिँदै आफू निर्दोष भएको घोषणा गर्दै अहिले अन्तर्वार्ता दिँदै हिँडिरहेका छन् भने न्यायको लागि आवाज पनि उठिसकेको छ। यी यस्तै खालका खबरहरू श्रोता आजको कार्यक्रमको क्रममा छ। हुन त श्रोता, नेपाल जाँदाखेरि अलिकति होसियारी अप्नाउनु पर्ने खालको सचेतनाका कुराहरू पनि आएको थियो। यद्यपि सार्वजनिक दबावपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले व्यक्तिगत प्रयोजनका सामान सँगसँगै ल्याउँदा, कार्गो मार्फत पठाउँदा, आफ्ना परिवारलाई पठाउँदा इमर्जेन्सी लाइट, पावर ब्याङ्क, आइरन, हेयर ड्रायर, मिक्सचर, पानी तान्ने मेसिन लगायतका सामान नल्याउन र नपठाउन गरेको आग्रहलाई फिर्ता लिएको खबर छ। यस्ता सामान एक्सरे मेसिनमा हेर्दा शङ्कास्पद देखिने गरेको र जाँच पासका क्रममा खोलेर वा भनौँ फुटाएर चेक गर्नुपर्ने अवस्था सिर्जनाको भएको भन्दै यस्तो आग्रह गरेको अपत्यारिलो तर्क अघि सारेपछि सार्वजनिक रूपबाट यसलाई हँस्योको पात्र पनि बनाइएको थियो। त्यसका टिकट टिप्पणी पछि पनि अहिले त्यो निर्णयबाट फिर्ता लिनुपर्ने अवस्थामा पुगेको छ। श्रोता, यसरी आजको कार्यक्रममा यस्तै खबर प्रसङ्गका साथ कार्यक्रमको सुरुवात गरि नै सकेको छु। अब भने साङ्गीतिक प्रसङ्गमा यहाँ सुशान्त केसीको यो आवाज अबको क्रममा प्रस्तुत गर्न चाहन्छु।
जाहेर पनि मैले भन्न सकिन तिमीलाई मेरो मुटु चोरी सक्यो तिमीले भाकेर शरीरबाट यो आत्माले छोडेर गाछ तिमीलाई नै खोजी हिँड्छु रे मेरो दिन बर्बाद भयो यादमा तिम्रो फेरि बिहानी को सुरुआत हो याद मा तिम्रो फेरि मेरो दिन बर्बाद भो याद मा तिम्रो फेरि बिहानी को सुरुआत हो याद मा तिम्रो फेरि ओडी ओडी मन भाग्छ किन तिम्रै तिर हेरा सहन सकिन्न रुठो तिमी भइदिए कि दुखी दिन्छ मन नै चुडिएला बाजाका तार तर मनका मेरो सालौ साल तिमी सुन्छौ भने बजिरहन्छ रे पो संजोगले भन्छो कि यति नै तिम्रै लागि लेख्नु रहेछ यो गीत मेरो दिन बर्बाद भो यादमा तिम्रो फेरि बिहानीको सुरुवात भो यादमा तिम्रो फेरि उडी उडी मन भाग्छ किन तिम्रै तिर हेर धन के गरौँ म कहीँ पल पल
नमस्ते नेपाल
हजुर श्रोताहरू, यो मिठो मिठो गीतपछि फेरि पनि यहाँहरूलाई कार्यक्रम नमस्ते नेपालमा स्वागत गर्न चाहन्छु श्रोता। अनि अन्य खबरहरूको प्रसङ्गलाई पनि अब जोड्न चाहे श्रोता, हामी क्राइसिसमा हुँदै गरेका कार्यक्रमहरूको विषयमा पनि अपडेट दिँदै आइरहेका छौँ। श्रोता, यहाँहरूलाई दसैँ धमाकाको विषयमा थाहा भइ नै सकेको छ। यहाँमध्ये धेरै कहिले कसरी अब आउँछ वा पनि कति दिन कुर्नुपर्छ वा पनि प्रतीक्षा गर्नुपर्छ भन्ने दिन गन्तीमा हुनुहुन्छ जस्तो लाग्छ। क्यान्टब्रिज नेप्लिज सोसाइटी र नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीको संयुक्त आयोजनामा दसैँ विशेष दसैँ धमाका 2023 हुन लागेको अब क्राइस्टचर्चमा थाहा नहुने कमै हुनुहुन्छ होला जस्तो लाग्छ। र अब कृपया यहाँहरूले पनि टिकट काटेर सुरक्षित रहनुहोला। दसैँको मौसम छ वा भनौँ सप्तमीको दिनमा नेपालबाट आउने गायकहरूका प्रस्तुतिहरू प्रमोद खरेल, गायिका मेलिना मानन्दर, हास्य कलाकार सुमन कार्कीका विशेष विशेष प्रस्तुतिहरूलाई आफ्नै अगाडि आफ्नै आँखा अगाडि हेरेर यो दसैँलाई रमाइलो साङ्गीतिक बनाउने यो एउटा जमर्को छ। त्यसमा सहभागिता जनाउनु हुनका लागि कृपया यहाँहरूले समयको व्यवस्थापन गर्नुहोला, समयको समायोजन गर्ने प्रयास गर्नुहोला। यो अब अनुरोध यहाँहरूलाई टक्राइ नै सकेको छु। कार्यक्रम अक्टोबर 21 तारिकका दिन सप्तमीको दिन छ, साँझ 6 बजेदेखि वन साइडको हलमा कार्यक्रम हुनेछ। श्रोता, हामी पनि अब त्यसको लागि व्यग्र रूपबाट प्रतीक्षा गरि नै रहेका छौँ। यसरी हामीले यो कार्यक्रम वा भनौँ सङ्गीत वा भनौँ दसैँलाई सङ्गीतमय बनाउने सोसाइटीहरूका प्रयासलाई पनि हामीले साथ दिनुपर्ने हुन्छ। दसैँ विदेशमा स्वदेशी कलाकारहरूको साथमा साङ्गीतिक रूपबाट मनाउनुको छुट्टै खालको मजा हुन्छ। त्यस्तै खालको यो दसैँ धमाका 2023 प्रसङ्ग पनि मैले निरन्तर रूपबाट यहाँहरू समक्ष प्रस्तुत गर्ने प्रयास गरि नै रहेको छु। श्रोता, अब यहाँहरूलाई अब यो गीत दसैँ धमाकाको कुरा भयो, दसैँ धमाका पछि अब अहिले अब यो सङ्गीतसँगै जोडिएको अर्को प्रसङ्ग यहाँ जोड्न चाहे। हजुर श्रोताहरू, यो गीत वा भनौँ यो गीतको छोटो टुक्रा मैले यहाँहरूसँग प्रस्तुत गरि नै सकेको छु। अब यहाँहरूलाई थाहा भइ नै सकेको छ, यो नेपाली गायिका बेनुका पौडेलले भारतीय टिभी रियालिटी सो इन्डियन आइडलमा दिएको एउटा मर्मस्पर्शी प्रस्तुतिको एउटा अंश थियो। उनको प्रस्तुतिले जजबाट स्ट्यान्डिङ ओभिएसन मात्र प्राप्त गरिनन्, गोल्डन माइक समेत जित्यो। उनको प्रस्तुति त्यति बिजोड थियो। अडिसन राउन्डमा उनले तुम्हारे बिना हमारो कोही नहीं भन्ने जुन गीतको अंश मैले यहाँ प्रस्तुत गरेँ, बोलको शास्त्रीय भजन गायकी मेनुकाको गायकीमा तिनै जज बक्कानिएका थिए। उनीहरू शब्दविहीन रहे, त्यसपछि उभिएर सम्मान प्रदान गरे। जजहरू कुमार सानु, श्रेया घोषाल र विशाल ददलानीले आँसु बगाउँदै आफूहरूलाई सम्हाल्न सकेनन्, जुन यहाँहरूले दृश्यबाट हेरिसक्नु भएको छ। त्यस्तै एउटा अडियो मार्फत पनि यहाँहरूलाई त्यो पुनरावृत्ति गराउने हिसाबले त्यो मैले प्रस्तुत गरि नै सकेको छु। श्रोता, यसरी हामीले सङ्गीतका कुराहरू पनि गऱ्यौँ, विदेशमा रहनु र विदेशमा नेपालीहरूको आवाजले पनि हामीलाई यसरी एउटा ओजस्पी बनाउने प्रयास गरिरहेको छ, त्यो पनि एउटा हाम्रो लागि ठुलै कुरा हो, हाम्रो लागि गर्विलो नै कुरा हो। त्यस्तै श्रोता, विदेशमै रहेकाहरूको पनि एउटा प्रतिभा खोजीको कार्यक्रमको रूपबाट साङ्गीतिक प्रतियोगिता भइ नै रहेको यहाँहरूलाई पनि थाहा भइसकेको छ होला। उत्कृष्ट प्रवासी नेपाली आवाजको खोजी शीर्षकको वा भनौँ मूल्य मुख्य ध्येय लिएर सञ्चालन भइरहेको रियालिटी सो एनआरएनए एनआरएन द सिङ्गर का सेमी फाइनलिस्टहरूको पनि टुङ्गो लागेको यहाँहरूले थाहा पाइसक्नु भएको छ जस्तो लाग्छ। प्रतियोगिता अन्तर्गत 12 प्रतिस्पर्धीहरूमध्ये अनलाइन भोट र निर्णायकहरूको मूल्याङ्कनबाट उत्कृष्ट 10 छनौट गरिएको हो। उत्कृष्ट 10 ग्रान्ड फिनाले भवन फाइनलमा पुग्ने 5 छनौट गर्दा 75% भोटिङ र 25% निर्णायकको अङ्कले काम गर्नेछ। श्रोता यहाँहरूलाई पनि थाहा रहोस्, खल्ती एप मार्फत तपाईँहरूले पनि आफूले मन पराएका उत्कृष्ट प्रतिभाहरू छनौट गर्न सकिनेछ। श्रोता यसरी आज सङ्गीतको दशैँ धमका सँगसँगै सिलसिलाबार सङ्गीतसँग जोडिएको यो प्रसङ्ग मैले यहाँहरूलाई जोडिसकेँ, तर अब यो क्रममा अब एउटा अर्को प्रसङ्ग जोड्नुपर्ने हुन्छ। तर यो एउटा पनि दुःखद प्रसङ्ग हो, एउटा स्वरको अवसान भएको यो प्रसङ्ग हो। श्रोता लामो समयदेखि दम रोगबाट पीडित वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ। गत हप्ता पहिलो पटक सन् 1962 काठमाडौँमा आएका बेला आफन्तकोमा दिलमाया खातीले गाउनुभएको गीत सुनेर सङ्गीतकार शिवशङ्कर नातिक काजी श्रेष्ठ र गायिका तारिया देवीले नेपाली गीत गाउन आग्रह गर्नुभएको थियो र त्यसपछि दिलमाया खातीले नेपाली गीत गाउन सुरु गर्नुभएको रहेछ। अविवाहित दिलमायाले वरिष्ठ गायक गायिका एवं सङ्गीतकारहरूसँग काम गर्नुभएको छ। सङ्गीतकार एवं गायक नारायण गोपाल, गोपाल इन्जन, कर्म इन्जन, तारा देवी, मीरा राणासँग उहाँले गीत गाउनुभएको छ। श्रोता नारायण गोपालको आग्रहमा उहाँले बिछोडको पीडा नसकी खप्न दसैँको बेलाको गीत पनि गाउनुभएको थियो, जुन अहिले पनि निकै लोकप्रिय छ र दिलमाया खातीले 150 धेरै गीत गाउनुभएको छ। श्रोता अब म यहाँहरूलाई यो प्रसङ्ग उठान गरिसकेपछि उनै दिलमाया खाती र नारायण गोपालको स्वरमा रहेको यो दसैँ बिछोडको पीडा खप्न नसकी खप्न दसैँको बेलाको यो गीत प्रस्तुत गर्न लागिरहेको छु। यो गीतमा शब्द रत्न शमशेर थापाको रहेको छ भने सङ्गीत नारायण गोपालको रहेको छ। अब यहाँहरूलाई यो गीत नै प्रस्तुत गर्न चाहन्छु। हजुर श्रोताहरू, बेलुका 8 सुरु भएको कार्यक्रम नमस्ते नेपालको उत्तरार्धमा यहाँहरूलाई यो मिठो गीत प्रस्तुत गरिसकेको छु। हुन त यो गीतले एउटा अवसान भएको आवाजलाई प्रस्तुत गरेको थियो, हुन त आवाजभन्दा पनि व्यक्ति अवसान भए पनि यो आवाज त सधैँ नै रहिने रहनेछ। त्यस्तै नारायण गोपालको अवसान भएको वर्ष भइसक्यो, तैपनि उनी यो गीत मार्फत सधैँ बाँचि नै रहेका छन्। त्यस्तै दिलमाया खातीको प्रसङ्ग भयो, यो गायिकासँग जोडिएको प्रसङ्ग। श्रोता यहाँहरू पनि कार्यक्रम नमस्ते नेपालमा प्रत्यक्ष रूपबाट सहभागी भएर आफ्ना अनुभव अनुभूतिहरू यदि सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई व्यक्तिगत रूपबाट क्राइसिस आसपासमै हुनुहुन्छ भने सम्पर्क राख्ने प्रयास गर्नुहोला। त्यस्तै यहाँहरू क्राइसिसभन्दा बाहिर यदि हुनुहुन्छ भने यहाँहरू नमस्ते नेपाल न्युजिल्यान्ड नमस्ते नेपाल क्राइस्टचर्च न्युजिल्यान्ड नामको फेसबुक पेज पनि छ, त्यस मार्फत पनि यहाँहरू हामीसँग जोडिन सक्नुहुनेछ। त्यस्तै नमस्ते नेपाल क्राइस्टचर्च @gmail.com मार्फत पनि हामीसँग यहाँहरू सम्पर्क राख्न सक्नुहुनेछ। श्रोता यहाँहरूलाई कार्यक्रममा हामी नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीले साप्ताहिक रूपबाट सञ्चालन गरिएको कार्यक्रमको पनि जानकारी दिँदै आइरहेका छौँ। आइतबार बिहान भाइ बहिनीहरूको लागि नेपाली भाषाको कक्षा छ, ब्याडमिन्टनको अभ्यास पनि छ, त्यसै क्रममा भाइ बहिनीहरूको लागि खेलकुदका प्रसङ्गहरू खेलकुदका अभ्यासका क्रमहरू पनि चलि नै रहेका छन्, फुटबल क्रिकेटका कुराहरू छँदैछन्। त्यस्तै महिला दिदीबहिनीहरूको लागि स्विमिङको क्लास पनि भइरहेको छ, शनिबार 4:30 बजे फारनुई स्पोर्ट्स सेन्टरमा। यो समय र स्थानको परिवर्तित सम्भावित परिवर्तित अवस्थाका लागि थाहा पाउनको लागि भने NNZFSC को वान सोसाइटीको इन्टिग्रेट भाइबर ग्रुपमा पनि फलो गर्ने प्रयास गर्नुहोला। श्रोता यहाँहरूलाई यो अनुरोध गरिसकेपछि म अब अन्य प्रसङ्गहरू जोड्न चाहेँ। अब गीत सङ्गीतको कुराहरू भयो, अब खेलकुदको कुरामा विशेष गरी क्रिकेटको कुरा जोड्न मन लाग्यो। विश्वकप क्रिकेटका पनि विभिन्न खालका रेकर्डहरू आइ नै रहेका छन्। अहिले छिटो शतक र उच्च यकफलको क्रममा एडन माक्रमले विश्वकप क्रिकेट इतिहासमै सबैभन्दा छिटो शतक बनाउने दक्षिण अफ्रिकाले खेलाडी बनेका छन्। सो क्रममा दक्षिण अफ्रिकाले गत शनिबार श्रीलङ्कामाथि कीर्तिमान स्कोरसहित 102 रनको विजय हात पारेको छ, जुन उच्च योगफल र छिटो शतकसँग जोडिएको प्रसङ्ग थियो। दक्षिण अफ्रिकाले 5 विकेट गुमाए विश्वकपमा 428 रन बनाएको थियो, जुन विश्वकपको इतिहासमा उच्च योगफल पनि हो। त्यस्तै श्रोता यो विश्वकप क्रिकेटका अन्य रेकर्डहरू त हुँदै गर्छन् होला, यद्यपि एसियाली खेलकुदमा नेपालीहरूको लागि पदक पाउँदाको गर्व वा भनौँ खुसीको महसुस पनि हो। त्यसैको एउटा छोटो प्रसङ्ग, 19 एसियाली खेलकुद प्रतियोगितामा कराँतीतर्फ फाइनलमा पुगेकी 19 वर्षीया एरिका गुरुङले नेपाललाई रजत पदक दिलाएकी छन्। उनले 68 केजी समूहमा पदक जितेकी हुन्। एसियाली खेलकुदमा अहिलेसम्म नेपालले जितेको यो तेस्रो रजत पदक हो। यसअघि तेक्वान्दो र प्याराग्लाइडिङमा नेपालले रजत पदक जितेको थियो। सन् 1998 थाइल्यान्डमा भएको 13 एसियाली खेलकुदमा तेक्वान्दोमा सविता राजभण्डारीले रजत पदक जितेकी थिइन् भने यसअघि एसियाली खेलकुदमा नै नेपालले 2 रजत पदक जितेको थियो, जुन 13 एसियालीको कुरा मैले गरि नै सकेँ भने सन् 2018 इन्डोनेसियामा भएको 18 एसियाली खेलकुदमा प्याराग्लाइडिङ टोलीले रजत पदक जितेको थियो भने नेपालले अहिलेसम्म स्वर्ण पदक भने जितेको छैन एसियाली खेलकुदमा। त्यस्तै श्रोता सोही एसियाली खेलकुदमा नेपालको महिला कबड्डी टोलीले पनि चिनबाट नेपालको लागि पहिलो पदक जितेको थियो, काँस्यको रूपबाट भए पनि देशलाई पदक लिएर आएको छ, यो गर्वकै कुरा भयो। अब खेलकुदको कुरा गरिसकेपछि नोबेल शान्ति पुरस्कारको छोटो प्रसङ्ग, यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानवाधिकार कर्मी नर्गिस मोहम्मदीलाई दिइने भएको छ। इरानमा महिलामाथि हुने गरेको शोषण विरुद्ध लडेको र मानवाधिकार प्रबन्धमा लागेको भन्दै रोयल स्विडिस एकाडेमीले गत शुक्रबार सन् 2023 विजेताको रूपबाट जेलमा रहेकी नर्गिसलाई नोबेल शान्ति पुरस्कार दिने घोषणा गरेको हो। श्रोता यसरी हामीले यी प्रसङ्गहरू त जोडिनै सक्यौँ। अब आजको कार्यक्रमको अन्तिम चरणमा आउँदै गर्दा यो हप्ता परेका विशेष दिनका प्रसङ्गहरू पनि यहाँ जोड्न चाहे। त्यो क्रममा विश्व मानसिक स्वास्थ्य दिवस 10 अक्टोबरका दिनमा पर्दछ। स्मरण र श्रोता हरेक वर्ष करिब 30 करोड मानिसहरू संसारमा डिप्रेसनका वा भनौँ मानसिक स्वास्थ्यको समस्याका शिकार भइरहेका छन्। खुसी अनि सन्तुष्टिका साथ जीवन बाँच्ने आधार नै मानसिक स्वास्थ्यको पहिलो खुड्किलो मानिन्छ। जीवनमा सक्दो प्रयास गर्नु नै उपलब्धि हो, परिणाम त केवल उपज मात्र हुन् प्रयासको। कार्य कामको तनाव सम्बन्धको गहिराई अनि जीवनका साध्यहरू बीच जीवनले आशाको त्यान्द्र जोडेको हुन्छ। हामीले सबै गतिविधिलाई सन्तुलनमा राखेर अगाडि बढ्नु जरुरी छ। जीवन केवल उपभोगकर्ता र उपलब्धिको धरोहर मात्र होइन, शून्यता बीच रहेको निरपेक्ष हरेक श्वासहरूको माला गाँसेर बनाइएको जीवन को महत्व पनि बुझ्नु जरुरी छ। कृपया विश्व मानसिक स्वास्थ्य दिवसको यो 10 अक्टोबरमा पर्ने दिवसको अवसरमा कृपया यहाँहरूले पनि आफ्नो मानसिक स्वास्थ्यको विषयमा ध्यान दिने प्रयास गर्नुहोला। त्यस्तै श्रोता, अक्टोबर 12 दिन गैर आवासीय नेपाली दिवस पनि पर्दछ। गैर आवासीय नेपाली दिवस भन्नाले अब यहाँलाई थाहा भइ नै सकेको छ, नेपाली पासपोर्ट बोकेर 6 महिना या भनौँ बढी समयका लागि रोजगारी, बसाई, सराई या शिक्षाको सन्दर्भमा अन्य देशमा बसोबास गर्ने नेपालीलाई गैर आवासीय नेपाली भनिन्छ। जसको पुस्ताले उद्गम बिन्दु नेपाली भए पनि कारणवश विदेशमा नागरिकता लिएर बसेका हुन्छन्। हरेक वर्ष आश्विन 25 गतेका दिन गैर आवासीय नेपालीको दिवस मनाइन्छ। गैर आवासीय नेपालीहरूको नेपालप्रतिको भाव र सद्भाव सराहनीय छ। हामीले पनि यसरी नै ती सद्भाव प्रस्तुत गर्ने प्रयास गरि नै रहेका छौँ। श्रोता, यी यस्तै प्रसङ्गका साथसाथै आजको कार्यक्रम सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई हृदयदेखि नै धन्यवाद टक्र्याउँदै आजको कार्यक्रमबाट म विनोदलाई पनि आज्ञा दिनुहोस्। आउँदो सातासम्मको लागि तबसम्मको लागि नमस्कार, शुभरात्रि।
नमस्ते नेपाल, नमस्ते नेपाल।